Bismillahirrahmanirrahim. Bismillahirrahmanirrahim. Idza asy-syamsu kuwirat wa idza an-nujumu kadarat wa idza al-jibalu suyyirat wa idza al-'isyaru 'uttilat wa idza al-wuhushu husyirat wa idza al-biharu sujjirat wa idza an-nufusu zuwijat. Kawwara yukawwiru takwir. Is surat ka naam hai. तकवीर के माने आते हैं अमामे की पेच लपेटना, किसी चीज को लपेट देना, और यहां सूरज के साथ लपेटने का लफ्ज इस्तेमाल हुआ है. इस एतबार से इस सूरत का नाम सूरह तकवीर रखा गया हो ये समझ में आता है. 29 आयतें हैं इस सूरत में. सातवें नंबर पर ये सूरत नाजिल हुई. सूरे फातिहा के बाद सूरे आला से पहले. जो आदमी इस सूरत को पढ़ेगा तो आमाल नामा खुलने के वक्त पर अल्लाह ताला उसको रुसवाई से बचा लेंगे. और जो आदमी इसको ख्वाब में तिलावत करते हुए देखे तो इसकी ताबीर ये है कि उसके सफ़र मशरिक की जानिब में ज़्यादा होंगे और सफ़र उसके कामयाब रहेंगे. रब्त माकबल की सूरत के साथ ये है कि क़यामत का तस्केरा इन तमाम सूरतों में कदर मुश्तरक मज़मून है. और इस सूरत के अंदर उसी क़यामत के मज़मून की तक़वियत है, क़ुरान की हक्कानियत है. इब्तिदाई जो 6 आयात है उसमें जो मंज़र कशी की गई है वो मंज़र कशी दुनिया के अंदर होगी क़यामत से पहले पहले. और लोग बाज़ारों में होंगे अपने कामकाज में और उसी वक्त पर ये शम्स की तकवीर का नज़ारा होगा. तो तकवीर को शम्स के साथ जो उसकी निस्बत की गई तो सूरज जब सूरज लपेट दिया जाएगा, क्या मतलब, सूरज की रोशनी बिल्कुल ख़त्म कर दी जाएगी. किसी चीज़ को लपेट के रख दो गोया कि उस चीज़ का ख़ात्मा हो गया, वो चीज़ बंद हो गई. तो सूरज को लपेट दिया गया यानी उसकी रोशनी का ख़ात्मा हो जाएगा क़यामत से पहले पहले. वइज़न नुजूमुन कदरत, और सितारे आसमान के झड़ जाएंगे, गिर जाएंगे ज़मीन के वक्त के ऊपर. इस वक्त जो आसमान के ऊपर नज़ारा है वो नज़ारा सारा तितर बितर हो जाएगा. वइज़ल जिबालु सुय्यिरत, और पहाड़ चला दिए जाएंगे. चुनांचे ज़मीन के अंदर एक कशिश है जिसकी वजह से पहाड़ जो है रुके हुए हैं, लेकिन उस क़यामत के दिन ज़मीन की ये कशिश ख़त्म हो जाएगी और पहाड़ बेवज़न हो जाएंगे और पूरी ज़मीन के ऊपर पहाड़ चलने लगेंगे और उड़ करके जो है हबाम मुनबसा यानी उड़ते हुए धूल के मिट्टी के ज़र्रात की तरह हो जाएंगे. वइज़ल इशारु उत्तिलत, 10 महीने की घाभन को इशार कहा जाता है. 10 महीने की घाभन उठनी अपने हाल के ऊपर छोड़ दी जाएगी. हालांकि अरबों के यहाँ उठनी ये बहुत कीमती नेमत थी और उसमें भी 10 महीने की घाभन उठनी हो जिसको बच्चा बिल्कुल करीब में होने वाला हो वो तो निहायत कीमती चीज़ समझी जाती थी. लेकिन ये क़यामत के दिन का भयानक मंज़र है कि 10 महीने की घाभन उठनी को बग़ैर चरवाहे के लोग छोड़ देंगे, कोई उसके दूध को दोहने वाला नहीं होगा. उस दिन की रुसवाई बड़ी ख़तरनाक होगी और अजीज तरीन नफीस तरीन कीमती माल को भी लोग छोड़ देंगे और भूल जाएंगे, उसकी तरफ से ध्यान और तवज्जो को हटा लेंगे. وَإِذَا الْوُحُوشُ حُشِرَتْ اور جنگلی جانور کو جمع کر لیا جائے گا. دوسرا ترجمہ, جب جنگلی جانور مار کر کے اٹھا دیے جائیں گے. یہ جنگلی جانور جتنے بھی ہے وہ انسان کو دیکھ کر کے بھاگنے لگتے ہیں, لیکن قیامت کے دن منظر ایسا بھیانک ہوگا کہ جنگلی جانور بھی سب انسانوں کے قریب آ کر کے جمع ہو جائیں گے, اکٹھا ہو جائیں گے, انسانوں کے قریب آ کر کے بھیڑ لگا دیں گے. وہ اس دن کا جو ہے منظر ہوگا. وَإِذَا الْوُحُوشُ حُشِرَتْ, کہتے ہیں کہ قیامت کے دن اللہ سبحانہ و تعالی دنیا کے ہر جانور کو جمع فرمائیں گے, اور وہ جانور کان پکڑو, پائے کتاب بھی کی ضرورت نہیں, چلو اور پیچھے والے کو بھی کان پکڑ لو, بھٹے والے بزرگ کو یہ جانور جتنے بھی ہے وہ تمام کے تمام جانور جو انسان کو دیکھ کے بھاگتے ہیں دور ہو جاتے ہیں, قیامت کے دن وہ سب انسانوں کے قریب آ کر کے جمع ہو جائیں گے. اور دوسرے ترجمے کے اعتبار سے مار کر کے دوبارہ اٹھا لیے جائیں گے. قیامت کے دن اللہ سبحانہ و تعالی مکھی مچھر جانور پرند سب کو اللہ تعالی زندہ کر کے قصاص لیں گے, اور قصاص لینے کے بعد پھر ان کو مٹی میں مٹا دیا جائے گا. لیکن جو جانور اور پرندے ایسے ہیں جو انسان کی طبیعتوں کے ساتھ معلوف ہوتے ہیں, انسان کی طبیعت کو بھلے اور اچھے لگتے, وہ جانور اور پرندے جنت میں باقی رہیں گے. جیسے کہ مور ہے, اس طرح کے خوبصورت پرندے. تو وَإِذَا الْوُحُوشُ حُشِرَتْ وَإِذَا الْبِحَارُ سُجِّرَتْ وَإِذَا الْبِحَارُ سُجِّرَتْ اور جب سمندر بھڑکا دیے جائیں گے, جس طریقے سے تنور کے اندر آگ کو بھڑکائی جاتی ہے اس طرح سمندر کے اندر قیامت کے دن آگ کو بھڑکا دیا جائے گا. چنانچہ پانی خشک ہو جائے گا اور تمام پانی کی جگہ کے اوپر آگ بھڑکا دی جائے گی, یعنی کہ تمام سمندروں کے پانی آپس میں ایک دوسرے کے ساتھ مل جائیں گے اور مل کر کے ایک ہو جائیں گے, اور ایک ہونے کے بعد ان سمندروں کے اندر آگ لگا دی جائے گی. بعض حضرات کہتے ہیں کہ پانی سمندروں کا اونچا ہو جائے گا, یعنی اس کی سطح بلند ہو جائے گی, اور جب سطح بلند ہو جائے گی تو تمام سمندر چھلک کر کے ایک دوسرے کے ساتھ مل جائیں گے. اور بعض نے بھر دینے کا معنی بھی کیا ہے, اور بعض کہتے ہیں کہ نمکین سمندر, شیرین سمندر, میٹھے کھارے سب آپس میں ایک دوسرے کے ساتھ ملا دیے جائیں گے. بعض نے سجیرت کے اندر یہ بھی لیا ہے کہ سمندر کے اندر سورج اور چاند کو ملا دیا جائے گا, سورج چاند کو سمندر میں ڈال کر کے ملا دیا جائے گا. وَإِذَا النُّفُوسُ زُوِّجَتْ اور جب کہ جانیں آپس میں جوڑ دی جائے گی, تمام جانوں کو اللہ تعالیٰ آپس کے اندر جوڑ دیں گے. کیا مطلب؟ انسانوں کی روح کے ساتھ انسان کے بدن کو جوڑ دیا جائے گا. روح الگ تھی, بدن الگ تھے موت سے لے کر قیامت تک, تو قیامت کے دن روح اور بدن کو آپس کے اندر ایک دوسرے کے ساتھ جوڑ دیا جائے گا. بعض نے اس کا معنی بھی بیان کیا کہ مومن ایک جگہ, کافر ایک جگہ جوڑ دیے جائیں گے. تمام مومنین کا مجمع ایک جگہ جوڑ دیا گیا, تمام کافروں کا مجمع دوسری جگہ کے اوپر جوڑ دیا گیا. بعض حضرات نے اس کا ترجمہ کیا ہے وَإِذَا النُّفُوسُ زُوِّجَتْ جانیں جسموں میں چھوڑ دی جائے گی, गोया के मुर्दार जिस्मों में रूहों को छोड़ दिया जाएगा। और बाज ने इसका मतलब ये बयान किया कि नेक लोगों को नेक लोगों के साथ जोड़ा जाएगा, नाफरमानों को नाफरमानों के साथ जोड़ा जाएगा। और बाज कहते हैं कि जोड़ने का मतलब है नेक लोगों को हूरों के साथ जोड़ा जाएगा और बदमाश लोगों को शैतानों के साथ जोड़ा जाएगा। وَإِذَا الْمَوْعُودَةُ سُئِلَتْ اور جبکہ وہ لڑکی جس کو زندہ قبر میں دفن کر دیا گیا تھا اس سے قیامت کے دن سوال کیا جائے گا، پوچھا جائے گا، اس کے قاتل کو بے جواب کرنے کے لیے، لا جواب کرنے کے لیے، خاموش کرنے کے لیے سوال کیا جائے گا، بِأَيِّ ذَنْبٍ قُتِلَتْ کہ کس گناہ کے اندر اس لڑکی کو قتل کیا گیا تھا۔ اب یہ جو ہے آیت کے اندر کہ وَإِذَا الْمَوْعُودَةُ سُئِلَتْ تو یہ عرب کے اندر زمانے جاہلیت کے اندر ایک عام رواج تھا، وہ دو فیصلے کرتے تھے، اگر کسی لڑکی کو زندہ رکھنے کا وہ طے کرتے تو اس کو اون کے موٹے موٹے کپڑے پہنا کر کے جانوروں کو چرانے کے لیے جنگل میں بھیجتے تھے، وہ لڑکیوں کو باعزت زندہ نہیں رکھتے تھے بلکہ اس کو بوجھ اور گرانی سمجھ کر کے رزیل گھٹیا کپڑے رزیل گھٹیا کام کاج میں اس کو لگائے رکھتے تھے۔ اور جس لڑکی کو زندہ دفن کر دینا مقصود ہوتا تھا تو اس کی کئی صورتیں ہوتی تھی، ایک صورت تو یہ ہوتی تھی کہ ولادت کے وقت کے اوپر عورت کے قریب میں ہی ایک کھڈا کھود کے رکھتے، اگر لڑکی پیدا ہوئی تو سیدھا اس کھڈے میں ڈال کر کے لڑکی کو زندہ دفن کر دیتے تھے۔ بعض کا طریقہ ایسا تھا کہ جب لڑکی 6 سال کی عمر کی پہنچ جاتی تو اس کا باپ اس کی بیوی کو کہتا کہ میری بیٹی کو تیار کر دے، پھر جنگل میں لے جاوے، لے جا کر کے پہلے کھیت میں جا کے کھڈا کھود کے آوے اور جنگل میں لے جا کر کے بیٹی کو بتاوے کہ دیکھ بیٹی کنویں میں کتنا گہرا پانی ہے۔ اب وہ 6 سال کی لڑکی کنواں دیکھنے جاوے تو پیچھے سے دھکا مار کے اندر ڈال دیوے اور اس کو دفن کر دیوے۔ یہ بھی ایک طریقہ تھا زمانے جاہلیت کے اندر لڑکیوں کو زندہ درگور کرنے کا۔ تو اس طرح زندہ دفن کی ہوئی لڑکیوں سے قیامت کے دن پوچھا جائے گا، اور پوچھنے کا مقصد کیا، اس کے قاتل کو لاجواب کرنے کہ کس قصور کے اندر تم کو زمین میں زندہ دفن کیا گیا تھا۔ اہل عرب جو ہے مختلف مقاصد سے لڑکیوں کو زندہ درگور کرتے تھے، ایک وجہ تھی معاشی ابتری یعنی غربت فقیری، پیسوں کا نہ ہونا اس کی وجہ سے بھی کہ بھائی ہم کو تو کھانے کے پھانپے پڑتے ہیں، ابھی لڑکیوں کو کیا کھلائیں گے۔ اسی لیے اللہ تعالیٰ نے فرمایا نحن نرزقکم وایاہم، نحن نرزقہم وایاکم، رزق کی فکر مت کرو، رزاق تو اللہ تعالیٰ ہے۔ بعض مرتبہ آر کی وجہ سے بھی کہ لڑکی بڑی ہوگی، شادی کرانی پڑے گی، پھر داماد آئے گا، پھر جمائی کے نخرے برداشت کرنے کے، جمائی کے مطالبے اور ڈیمانڈ پوری کرنے کی، اس آر کے اندر بھی لڑکیوں کو زندہ دفن کر دیا کرتے تھے۔ اسی طریقے سے ایک وجہ یہ ہوتی تھی کہ وہ یوں سمجھتے تھے کہ لڑکیاں تو کما کر کے تو دیتی نہیں ہیں، محنت کر کے کھلانے کا، بڑا کرنے کا، نہ سسرال بھیج دینے کا، یہ پرائی امانت کے اوپر کیوں ہم لوگ خرچ کرے اور محنت کرے، لڑکا تو بڑا ہونے کے بعد کما کے لا کر کے باپ کو ویجیز بھی دے دے، پیسے بھی دے دے لا کر کے، اور وہاں لڑکیاں کچھ ہی کام کی نہیں۔ اس وجہ سے بھی لوگ جو ہے زندہ دفن کر دیتے تھے۔ ایک وجہ یہ تھی کہ کبھی عربوں کے اندر لڑائی جھگڑے بہت ہوا کرتے تھے، قبائلی جھنگے، تو کہا جنگ اور لڑائی کے موقع کے اوپر لڑکے باپ اور خاندان والوں کی حفاظت کرتے اور لڑکیوں کو سنبھالنا پڑتا ہے، تو یہ لڑکیاں تو بوجھ ہے، ان کو سنبھالنا پڑے گا جنگ کے وقت پر، اور لڑکے خود لڑنے کے لیے میدان کے اندر آتے ہیں، اسی لیے بھی لوگ دفن کر دیا کرتے تھے۔ چنانچہ اس کو گناہ کبیرہ اور حرام قرار دیا گیا، اور حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے اس کے اوپر بڑی بشارت ارشاد فرمائی۔ آپ نے ایک حدیث میں ارشاد فرمایا سب سے بڑا صدقہ اپنی لڑکیوں کے اوپر خرچ کرنا، کیونکہ ان کے اوپر کمانے والا اور کوئی ہوتا نہیں ہے سوائے باپ کے، لا کر اس کو کما کے دے وے۔ نبی کریم صلی اللہ علیہ وسلم نے بعض روایتوں میں چار لڑکی، تین لڑکی، دو لڑکی، ایک لڑکی کی اچھی پرورش کرنے والے باپ کے لیے جنت کی بشارت دی ہے کہ وہ جنت میں مجھ سے اتنا قریب ہوگا جتنی دو انگلیاں قریب ہوتی ہے. بعض حدیث میں جہنم سے نجات کا ذریعہ لڑکیوں کو بتایا گیا. بعض مرتبہ جو ہے اب اس زمانے کے اندر جو ایسی ایسی تدبیریں کی جاتی ہے کہ جس کے اندر حمل ہی قرار نہ پاوے اسی کو بھی وعد خفی یعنی خفیہ زندہ درگور کرنے کے قائم مقام بتلایا گیا ہے کہ جس طرح زندہ لڑکیوں کو درگور قبر میں دفن کرتے تھے اس طریقے سے حمل نہ ٹھہرے ایسی تدبیریں کرنا، اسی طریقے سے اسقاط حمل کروا دینا، یہ سب بھی وعد خفی یعنی خفیہ درجے کا بچوں کو دفن کر دینے کے حکم میں ہے. بِأَيِّ ذَمٍّ قُتِلَتْ وَإِذَا الصُّحُفُ نُشِرَتْ اور جبکہ اعمال کے چوپڑے صحیفے قیامت کے دن کھول دیے جائیں گے، پھیلا دیے جائیں گے. وَإِذَا السَّمَاءُ كُشِطَتْ اور جب آسمان کا پردہ ہٹا دیا جائے گا، دوسرا ترجمہ آسمان کا چھلکا اتار دیا جائے گا. کشتت کا مطلب یہ ہے کہ جانور کی خال اتار دی جائے گی اندر سے، جیسے کہ کشتت کا معنی جانور کی خال اتارنے کے بعد جیسے اندر کی سب چیزیں نظر آنے لگے، اس طرح قیامت کے دن آسمان کے اوپر کی چیزیں جو اب تک ہماری نگاہوں سے پوشیدہ اور مخفی ہے وہ سب کھول دی جائے گی اور ظاہر کر دی جائے گی. وَإِذَا الْجَحِيمُ سُعِّرَتْ اور جب جہنم کی آگ بھڑکا دی جائے گی. وَإِذَا الْجَنَّةُ أُزْلِفَتْ اور جنت کو قریب کر دیا جائے گا، یعنی کہ جنتیوں کے لیے جنت کو قریب کر دیا جائے گا تاکہ وہ اس میں آسانی سے داخل ہو جاوے. عَلِمَتْ نَفْسٌ مَا أَحْضَرَتْ اب یہ جو ابتدائی چھ آیتیں ہیں اس سلسلے کے اندر روایتوں کے اندر آتا ہے کہ قیامت کے دن اللہ تعالیٰ سورج اور چاند اور تمام ستاروں کو سمندر کے اندر ڈال دیں گے اور پھر سمندر کے اوپر ایک تیز ہوا چلے گی جس کی وجہ سے سارا سمندر آگ بن جائے گا. چونکہ سورج ایک آگ کا گولا ہے، اس کو جب دریا میں ڈال لیا جاوے پھر اس کے اوپر تیز ہوا بھڑکانے والی چلے تو پورے سمندر کے اندر آگ ہو جائے گی. بعض حضرات نے یوں کہا کہ سورج اور چاند کو جہنم کے اندر ڈال دیا جائے گا، یعنی سارا سمندر جہنم کے مثل ہو جائے گا. اور حضرت عبید بن کعب رضی اللہ تعالیٰ عنہ ارشاد فرماتے ہیں قیامت سے پہلے چھ نشانیاں ہوگی، لوگ بازار میں مشغول ہوں گے، ایک دم سورج کی روشنی جاتی رہے گی اور سورج تاریک اور اندھیرا ہو جائے گا، اور اسی دوران جو ہے پہاڑ زمین پر گرنے لگیں گے، زمین ہلنے لگے گی، زمین میں لرزہ پیدا ہو جائے گا، تو انسان اور جنات سب ڈر جائیں گے کہ یہ کیا ہو گیا اچانک دن میں کہ سورج کی روشنی ختم، پہاڑ سب گرنے لگے، زمین میں زلزلے ہونے لگے. تو جنات آدمیوں سے کہیں گے ذرا مت گھبراؤ، ابھی ہم تم کو لا کر کے خبر دیتے ہیں کہ کیا ہو گیا ہے. چنانچہ جنات سمندر تک پہنچیں گے اور سمندر بھڑکتی آگ کی طرح نظر آئے گا، اور اسی وقت پر اچانک ایک بڑی ہوا چلے گی جس کے اندر سب لوگ مرنے شروع ہو جائیں گے. حضرت عبید بن کعب رضی اللہ تعالیٰ عنہ کے اس قول میں ایک اور اضافہ بھی آیا ہے علامہ بغوی کی روایت کے اندر کہ جب لوگ کاموں میں مشغول ہوں گے تو اس وقت پر زمین پھٹ پڑے گی، اور ایسی پھٹ جائے گی کہ ساتویں زمین تک اور آسمان کی بلندی تک پھٹ کر کے تمام چیز एक जैसी हो जाएगी और एक भयानक आवाज निकलेगी जिससे सब लोग मरने लगेंगे। हजरत अब्दुल्लाह इब्ने अब्बास रजी अल्लाह तआला अनुमा से रिवायत है कि कयामत के दिन कुल 12 बातें पेश आएगी, 6 बातें दुनिया में और 6 बातें कयामत के वाक़े होने के बाद आखिरत के अंदर। इस तरह कुल 12 बातें कयामत के दिन पेश आएगी। तो ये जो है वईदल बिहारु सुज्जिरत तक, ये दुनिया में, और वईदल नुफूसु ज़ुविजत, वईदल मौऊदतु सुइलत, और वईदल नुफूसु ज़ुविजत, और वईदल जहीम सुइरत, वईदल जन्नत उजलिफत। ये सब जो है आखिरत में पेश आएगी। ऊपर की 6 दुनिया में, बात की 6 कयामत के दिन। अलिमत नफ्सुम्मा अहदरत, हर नफ्स जान लेगा कि वो क्या लेकर के अल्लाह ताला के दरबार के अंदर आया, क्या अच्छे आमाल, क्या बुरे आमाल, क्या खैर, क्या शर वो लेकर के आया। वो हर नफ्स जान लेगा। अलिमत नफ्सुम्मा अहदरत, फला उकसिमु बिल खुन्नस अल जवार अल कुन्नस, मैं कसम खाता हूँ पीछे की तरफ चलने वाले की, जो पीछे की तरफ चलने लगे, कसम खाता हूँ मैं पलटने वाले की। एक तर्जुमा पलटने वाला, दूसरा तर्जुमा पीछे चलने वाले की। फला उकसिमु बिल खुन्नस, मैं कसम खाता हूँ पलटने वाले की। खुन्नस के माने पलटने वाला। अल जवारिल कुन्नस, जो पीछे की तरफ चलने लगते हैं, जरा यजरी चलना, जारी होना। अल कुन्नस, जो चलते चलते जाकर के छुप जावे, ऐसे सितारों की मैं कसम खाता हूँ। देखो हिरनी जो होती है, हिरनी, उसके लिए पहाड़ की घाटियों में या एक गंजान दरख्तों के अंदर एक छुपने की जगह होती है। उसको कंस से ताबीर किया जाता है, किनास से ताबीर किया जाता है। इसी तरीके से बड़े बड़े दरख्तों के अंदर डालियों में सुराख होते हैं, उसके अंदर भी पास परिंदों के छुपने की जगह हुआ करती है, जानवरों के छुपने की जगह हुआ करती है। उसके लिए ये कुन्नस, किनास, कनाइस का लफ्ज इस्तेमाल होता है, वहाँ से उसी के करीब करीब ये लफ्ज है। तो सो मैं कसम खाता हूँ उन सितारों की जो पलटने वाले हैं और पीछे की तरफ चलने लगते हैं और चल करके छुप जाते हैं, रास्ते में पीछे की तरफ पलटते हैं और छुप जाते हैं, उनकी मैं कसम खाता हूँ। क्या मुराद इससे, इन सितारों से? नंबर एक, बाद हजरात ये कहते हैं कि 5 मखसूस सितारे मुराद हैं, जोहल, मुश्तरी, मिर्रीख, जोहरा, उतारिद। ये 5 मखसूस सितारे मुराद है, क्योंकि ये सितारे चलते हैं चलते हैं चलते हैं, फिर अचानक पलट करके पीछे की तरफ आते हैं, फिर गायब होकर के छुप जाते हैं। बस कहते हैं कि इनको खुन्नस और जवारिल कुन्नस इसलिए कहते हैं कि ये सूरज के सामने आते ही नहीं, सूरज के सामने आने से ये छुपे रहते हैं, इसीलिए उनकी ये सिफत आयत के अंदर जिक्र की गई। बस कहते हैं कि ये सितारे सिर्फ रात में जाहिर होते, दिन के अंदर छुपे रहते, इसीलिए उनको अलखुन्नस अल जवारिल कुन्नस से आयत के अंदर ताबीर किया गया। बास कहते हैं कि ये सितारे इतने बारीक है कि निगाहों से जल्दी नजर आते नहीं है, बल्कि उनको देखने के लिए दूरबीन, टेलीस्कोप वगैरह लगाना पड़ता है, तब जाकर के ये सितारे नजर आते हैं। इनका मकान और इनकी जगह बहुत दूर और बईद मकाम के ऊपर वाक़े है। गोया के आयत करीमा के अंदर इंसानों को ये चंद सितारों की कसम खाई गई। बाद हजरात कहते हैं कि 5 मखसूस सितारे मुराद नहीं, मुतलकन हर हर सितारा मुराद है, जितने भी सितारे अल्लाह ताला ने पैदा फरमाए। और बास कहते हैं कि सिर्फ चांद और सूरज मुराद है। अब तमाम सितारे चाहे चांद हो, सूरज हो, जोहल हो, उतारिद हो, मुश्तरी हो, सब के सब दिन में छुप जाते, रात को इनकी चालें चलती रहती है, फिर कभी पलटते हैं, कभी गायब हो जाते हैं। इस एतबार से ये तमाम सितारों की सिफत बन सकती है। दूसरी कसम वल्लैल इज़ा अस अस, और रात की कसम जबकि वो रुखसत होने लगे, यानी जब रुखसत होवे, और बाज ने इसका माना किया है मामूली अंधेरा। मामूली अंधेरा दो वक्त पर होता है, एक शुरू रात में, एक आखिरी रात में। शुरू रात के अंदर दिन की रोशनी अभी होती है, इसलिए अंधेरा मामूली होता है, धीमे 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 आता है, और एक रात के आखिरी हिस्से के अंदर होता है जब दिन तुलू होने वाला होता है। और कसम है रात की जबकि उसको रुखसत होने लगे, रात जब रुखसत होती है तो उस वक्त पर हल्की हल्की रोशनी नमूदार होना शुरू होती है। वसुबह इदा तनफस, और कसम है सुबह की जबकि वो सांस लेने लगे। क्या मतलब सांस लेने का? सांस लेने का मतलब ये कि उसकी रोशनी फैल जावे, ऐसी फैले कि बिल्कुल जो है रोशनी पूरे उफक पर, आसमान पर बलन होकर के पूरी दुनिया के ऊपर छा जावे। कसम है उस सुबह की। और बाज ने उसका मतलब लिया है सुबह सुबह में चलने वाली हल्की हल्की हवा, नसीमे सुबह जिसको कहते हैं, उसको भी आयत में तनफस से ताबीर किया गया है। और कसम है सुबह की जबकि वो सांस लेने लगे। बाज़ मुफस्सिरीन कहते हैं कि जिस तरह पानी में मछली छुप करके चलती है, फिर जब वो सांस लेती है तो उसके सांस के लेने की वजह से पानी के ऊपर छोटे 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 बबूले उठते और बबूले चलते हैं। इस तरीके से यहाँ पर रोशनी के फैलने को तशबीह दी गई कि थोड़ी 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 रोशनी पूरे उफक पर फैलती रहती है, जैसे मछली के सांस लेने की वजह से थोड़े थोड़े हवा के बबूले पानी में फैलते रहते हैं, और पानी के अंदर मछली तो छुपी रहती है, लेकिन वो बबूले की वजह से शिकारी को अंदाजा होता है कि यहाँ कहीं नीचे मछली है। तो वसुबह इदा तनफस, और कसम है सुबह की जबकि वो दम भरने लगे, सांस लेने लगे। मुफस्सिरीन ने इससे मुराद लिया है जमाने फतरत को, कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बेअसत बासआदत से पहले का जो जमाना था, दुनिया शिर्क कुफ्र जलालत की तारीकियों में डूबी हुई थी और थोड़ी थोड़ी हिदायत की रोशनी नमूदार हो रही थी। फिर आप सल्लल्लाहु अलैहि वसल्लम की आमद के ऊपर वही और कुरान और आपके अखलाक की बरकत से पूरी रोशनी फैल गई। ये तीन कसम खाने के बाद जवाब कसम इन्नहु लकौलु रसूलिन करीम, यकीनन ये कुरान मजीद ये तो एक बाइज्जत कासिद की बात है। कौन बाइज्जत कासिद? हजरत जिब्राइल अमीन, जिनका मर्तबा बहुत ऊंचा है, ये उनकी बात है। उनकी बात होने का क्या मतलब? जिब्राइल ये कलाम अल्लाह के यहाँ से नकल करके लाते और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को सुनाते हैं। क्योंकि जिब्राइल नाकिल है, उनके नाकिल होने की वजह से उनका कलाम आयत के अंदर कहा गया। यकीनन ये कुरान एक बाइज्जत फरिश्ते का, कासिद का कलाम है। ज़ी कुव्वा, ये फरिश्ते जिब्राइल बड़ी ताकत वाले, पूरी कौम लूत को अपने एक पर के ऊपर उठा के पलट मारा और इबलीस को एक मर्तबा ऐसी पर मारी, चुनांचे वो फलस्तीन से हिंदुस्तान तक उसको फेंक दिया। इतनी जोर में जिब्राइल अमीन ने पर मारी कि फलस्तीन में मारी तो वो हिंदुस्तान के पहाड़ों के पीछे डाल दिया गया, और कौम समूद कौम आद के ऊपर भी हजरत जिब्राइल अमीन की ताकत का जहूर हुआ। ज़ी कुव्वा, बड़े ताकत वाले, इंदा दिल अर्शी मकीन, अल्लाह ताला के अर्श के पास बड़े मर्तबे वाले हैं, उनको अल्लाह ताला ने बड़ा मर्तबा अता फरमाया। मुता, सब फरिश्ते आसमानों में उनकी बात मानते, उनकी बात मानी जाती है। امین بڑے امانت دار ہے، اپنی طرف سے کوئی بات ملاوٹ نہیں کرتے. وما صاحبکم بمجنون، تمہارے ساتھی یعنی حضرت محمد صلی اللہ علیہ وسلم دیوانے نہیں ہیں. تم ان کو دیوانے سمجھتے ہو، حقیقت میں وہ دیوانے نہیں ہیں، وہ سچے اللہ تعالیٰ کے نبی ہے. وَلَقَدْ رَآهُ بِالْأُفُقِ الْمُبِينِ، اور پکی بات یہ ہے کہ جبرائیل کو نبی کریم صلی اللہ علیہ وسلم نے کھلے ہوئے کنارے کے اوپر دیکھا، آسمان کے کھلے ہوئے کنارے کے اوپر جبرائیل امین کو نبی کریم صلی اللہ علیہ وسلم نے دیکھا. چنانچہ یہ دیکھنا دو مرتبہ ہوا اصلی صورت میں، ایک تو غار حرا میں، یا یہ کہ جو ہے مکہ مکرمہ کے اندر آپ صلی اللہ علیہ وسلم نے جانب مشرق میں حضرت جبرائیل امین کو دیکھا، اور دوسرا سدرۃ المنتہا کے پاس. وما ہوا علی الغیب بظنین، اور وہ محمد صلی اللہ علیہ وسلم غیب کی، وحی کی، آسمانوں کی باتوں میں متہم نہیں ہیں کہ انہوں نے اپنی طرف سے کوئی بات ملائی ہو یا اللہ کی آئی ہوئی بات کو چھپایا ہو، ایسی کوئی تہمت ان پر نہیں ہے. جتنی بات اللہ کے یہاں سے آتی وہ تمام بات پوری امانت اور دیانت کے ساتھ پہنچا دیتے ہیں. اور ایک قرات کے اندر ہیں وما ہوا علی الغیب بضنین، اور محمد صلی اللہ علیہ وسلم غیب کی باتوں کے اوپر بکیلی نہیں کرتے ہیں. جو علم اللہ کی طرف سے ملا اس علم کو دینے کے اندر بکیلی نہیں کرتے، بلکہ وہ علم پوری امانت داری کے ساتھ اللہ کے بندوں کو پہنچا دیتے ہیں. وما ہوا بقول شیطان الرجیم، یہ قرآن شیطان مردود کا کلام نہیں ہے. جو شیطان آسمانوں پر جا کر کے باتوں کو چوری چھپی سے سننے کی کوشش کرتے ہیں، یہ اس کا ان کا قول نہیں ہے. فائن تذہبون، اے لوگوں تم لوگ کہاں جا رہے ہو کہ اللہ کے نبی کو پاگل کہو، کاہن کہو، جادوگر کہو، شاعر کہو، اور قرآن مجید کو تم شاعری سے تعبیر کرو، تم کون سے راستے کے اوپر چل رہے ہو؟ ان ہو الا ذکر للعالمین، یہ قرآن تو تمام عالموں کے لیے، انسانوں جنات و سب کے لیے نصیحت ہے. لمن شاء منکم ان یستقیم، تم میں سے جو آدمی بھی چاہے سیدھا رہنا وہ اس قرآن کی اتباع کی برکت سے سیدھی راہ پر قائم رہ سکتا ہے. فما تشاؤون الا ان یشاء اللہ رب العالمین، اور تم لوگ جو چاہتے ہو اس تمہاری چاہت کچھ نہیں مگر یہ کہ اللہ تعالیٰ جو تمام عالمین کے رب ہے وہ جو بات چاہے. یعنی تم لوگ سیدھی راہ پر مستقیم نہیں ہو سکتے اللہ کے منشے اور اللہ کی چاہت کے بغیر. اور ہر مخلوق کی چاہت اللہ کی چاہت کے سامنے ہے، چے اللہ جو چاہتے ہیں وہ ہوتا ہے، مخلوق کی چاہت کا کوئی اعتبار نہیں. جی